यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका छ पदाधिकारीको निर्वाचनका लागि आज राति 9:15 बजेदेखि मतदान हुने। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण। चिया उद्योग आजदेखि पुनः सञ्चालन गर्ने नेपाल चिया उत्पादक संघको निर्णय। भेनेजुएलामा गएका दुई ठूला शक्तिशाली भूकम्पमा कम्तीमा 164 जनाको मृत्यु। भवन लगायत धेरै संरचनामा क्षति। र फिफा विश्वकपमा आज राति 2:15 समूह ई का दुई खेल हुँदै।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टीको पदाधिकारीमा उम्मेद्वारी दिनेको प्रारम्भिक नामावली साँझ 7:30 बजे प्रकाशन गरिनेछ। यसै गरी साँझ 7:30 बजेदेखि 8 बजेसम्म उम्मेद्वार विरूद्ध दावी विरूद्ध, 8:15 बजेदेखि पदाधिकारी विरूद्ध परेको दावी विरूद्ध जाँचबुझ गरिने र उम्मेद्वारले नाम फिर्ता लिने समय 8:30 बजेसम्म तोकिएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। पदाधिकारी पदमा उम्मेद्वारी दिनेको अन्तिम नामावली प्रकाशन 8:45 मिनटमा र मतदान राति 9:15 बजेदेखि राति 12:30 बजेसम्म हुनेछ। यस्तै मतगणना राति 12:15 बजेदेखि 1:15 बजेसम्म गरिनेछ भने राति 1:30 बजे मत परिणाम घोषणा गरिने तालिकामा उल्लेख छ। उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री चयनका लागि निर्वाचन हुनेछ। रासोपाका नेता मनिष झाका अनुसार 6 पदाधिकारीलाई मतदान गर्न एकजना प्रतिनिधिलाई 4-5 मिनट समय लाग्ने अनुमान छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यहरूका लागि भएको मतदानको मत परिणाम आउन बाँकी रहेको छ। महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा 2,959 मत खसेको निर्वाचन आयोगले जनाएको छ। 900 केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा खुल्लातर्फ 64 सदस्यका लागि 210 र भूगोलतर्फ 35 सदस्यका लागि 174 गरी कुल 384 उम्मेद्वार प्रतिस्पर्धामा छन्। केन्द्रीय निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा 18, मध्य प्रदेशमा 20, लुम्बिनी प्रदेशमा 31, कोशी प्रदेशमा 20, कर्णाली प्रदेशमा 31, बागमती प्रदेशमा 27 र गण्डकीमा 27 प्रतिस्पर्धामा रहेका छन्। एउटा प्रदेशबाट 5 निर्वाचित हुनेछन्। रासोपाको केन्द्रीय सदस्य 158 भए पनि 900 निर्वाचित हुने र बाँकीलाई पछि मनोनित गर्ने रासोपाको विधानमा उल्लेख छ। जस अनुसार 51 केन्द्रीय सदस्य मनोनित हुनेछन् भने 7 प्रदेशका सभापति पदेन सदस्यका रूपमा केन्द्रीय सदस्य रहनेछन्। विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुनेछ। रासोपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति एकजना महिला सहित तीनजना, महामन्त्री दुईजना, सहमहामन्त्री एक महिला सहित पाँचजना, कोषाध्यक्ष एकजना, सहकोषाध्यक्ष दुईजना, एकजना प्रवक्ता र सहप्रवक्ता तीनजना रहने गरी पदाधिकारी बन्ने व्यवस्था छ। 19 सदस्यीय पदाधिकारी रहने रासोपामा तीन उपसभापति मध्ये एकजना मनोनित गर्ने व्यवस्था रासोपाको विधानमा उल्लेख गरिएको छ। यस्तै दुई महामन्त्री मध्ये एकजना र पाँच सहमहामन्त्री मध्ये दुईजना मनोनित हुने व्यवस्था छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। रासोपाको गत आइतबारदेखि शुरू भएको महाधिवेशनको बन्द सत्र उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा चलिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको विश्वास गुमे संचार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। चितवनमा आज संचारकर्मीसँग कुरा गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले आफ्नो भूमिका र जिम्मेवारी बारे गम्भीर समीक्षा गर्दै संचारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सबै सरकारवालासँग संवाद गरी आवश्यक नीति, नियम र कानून संशोधन मार्फत संचार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो। फरक प्रसंगमा मन्त्री डाक्टर तिमिल सिन्हाले वर्तमान सरकार देश र जनतालाई केन्द्रमा राखेर नागरिकले अनुभूत गर्ने गरी काममा क्रियाशील रहेको बताउनुभयो। आजै पार्टीको जारी महाधिवेशन स्थलमा संचारकर्मीसँगको कुराकानीमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले महाधिवेशनले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई थप सुदृढ जिम्मेवार र एकीकृत बनाउने बताउनुभयो। राजनैतिक पार्टी जीवनमा महाधिवेशनको ठूलो अर्थ रहने बताउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले महाधिवेशनले छान्ने नेतृत्वले मुलुकको सबैभन्दा ठूलो राजनैतिक दल रासोपालाई आम नागरिकको अपेक्षा अनुरूप अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताउनुभयो। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आउने धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्नुभयो। तर आन्दोलनरत विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भइरहेका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति उहाँले गम्भीर ध्यान आकर्षण गर्नुभएको छ। मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गाली गलौज वा असम्मानजनक टिप्पणी नगर्न अनुरोध समेत गर्नुभएको छ। उपराष्ट्रपति राम साहेब प्रसाद यादवसँग नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले भेटवार्ता गर्नुभएको छ। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार विमर्श भएको थियो। सो अवसरमा उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको 80 वार्षिक उत्सव, दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिविम्बित गर्ने एक महत्वपूर्ण कोषे ढुङ्गाका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। भेटमा कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल र अमेरिका बीचको सम्बन्ध दीर्घकालीन, ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई अझ उच्च स्तरमा पुर्याउन अमेरिका इच्छुक रहेको बताउनुभयो। भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सड़क पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढ़ाएको छ। स्थानीय स्तरमै रोजगारी सृजना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको पौवादुम्बा गाउँपालिकाले ग्रामीण क्षेत्रका सड़क पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढ़ाएको छ। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणको कामलाई तीव्रता दिने उद्देश्य सहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाका रोजगार शाखा संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रम मार्फत गाउँपालिकाका छवटै वडाका 85 जना स्थानीयलाई 100 दिनसम्म रोजगार प्रदान गरिएको छ।
बजेट कार्यक्रम 31,72,000 माथिबाट संघीय सशक्त अनुदान र 31,72,000 गाउँपालिकाको पारिश्रमिकतामा अनुदान प्लस त्यसमा 18,00,000 अन्य निर्माण सामग्री र ढुवानीको लागि बजेट विनियोजन भएको छ। यसमा अब हामीले मुख्य गरेर ग्रामीण सड़कमा सोलिङ गर्ने कार्यक्रम बढी कार्यान्वयन गरिराखेको छ।
हालसम्म 25 किलोमिटर नाली निर्माण, 5 किलोमिटर सड़क सोलिङ, 20 किलोमिटर क्षेत्रको झाडी फडानी तथा सरसफाई गर्ने काम सम्पन्न भएको छ। यसै गरी 100 मिटर सिडी सहितको पैदल मार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकलाई आवाजातमा सहजता पुगेको छ। गाउँपालिका उपाध्यक्ष जोसन राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुगेको साथै श्रममा आधारित विकासको अवधारणा व्यवहारमा उतार्न सहयोग पुगेको बताउनुभयो।
समग्रमा पौवादुम्बा गाउँपालिका भित्रका जो स्थानीय नागरिकहरू छन् उनीहरूको जीविकोपार्जन सँगसँगै जोड्दै बाटोहरूलाई पनि स्थायित्व दिनका लागि हामीले राष्ट्रिय रोजगार कार्यक्रम सँगसँगै जोडेर अन्य विभिन्न कार्यक्रमहरूसँगै जोडेर पनि हामीले कसरी हुन्छ, जुन पहिले ट्र्याक ओपन गरिएको बाटोहरू थियो त्यो बाटोहरूको स्तर उन्नति गरिरहेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सड़क पूर्वाधारलाई वर्षैभरि सञ्चालन योग्य बनाउने लक्ष्य सहित स्तर उन्नतिमा जोड़ दिएको स्पष्ट पार्नुभयो।
विशेष गरेर स्तर उन्नतिको विषयमा सोलिङको कामहरू चाहिँ राष्ट्रिय रोजगार मार्फत धेरै भन्दा धेरै गरिरहेका छौँ भने साइडबाट नालाहरू कटाउने कामहरू गरिरहेका छौँ र हाम्रो विपद व्यवस्थापन तर्फको खर्चबाट चाहिँ हामीले पहिरो पन्छाउने कामहरू गरिरहेका छौँ। त्यसो बाटोहरूमा ग्राभलको कामहरू पनि हामीले अगाडि बढाएका छौँ।
गाउँपालिकाले रोजगारी सिर्जना सँगै सड़क सञ्जाललाई गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य सहित अघि बढ़ाएको काम प्रशंसा गरिरहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब 10,000 भायल एन्टीरेबिज खोप मौजदात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारणमा 10,011 भायल एन्टीरेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टीरेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। भक्तपुर जिल्लामा बर्ड फ्लू पुष्टि भएको छ। चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। जिल्लामा 48,173 कुखुरा नष्ट गरेको जानकारी दिँदै बर्ड फ्लू रोग कुखुरा फर्ममा फैलिएको पुष्टि भएका फर्मका कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ़न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले आज सूचना जारी गर्दै भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सि साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गर्ने भएकाले महाकाली नदीमा जलस्तर बढ़न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो। सशस्त्र प्रहरी बलले मनसूनजन्य विपद प्रतिकार्यका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसून प्रतिकार्य बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीले हिमाल, पहाड़ र तराईका 16 स्थानमा स्थायी रूपमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो। यस वर्षको मनसूनजन्य विपदसँग जुझ्नका लागि 8,180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गर्ने बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षाको आकलन गरिए पनि मनसूनजन्य विपदबाट देशभर करिब 51,886 घरधुरीका करिब 2,26,000 जनसंख्या प्रभावित हुने जनाएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालासँग राय सुझाव मागेको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्षे चक्र पूरा भएकाले त्यसमा पुनरावलोकन गर्नका लागि पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा राय सुझाव माग गरेको हो। वैदिक सनातन धर्मावलम्बीले आफ्नो घरको मठमा आज तुलसीको दल राखेका छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गएका दुई ठूला शक्तिशाली भूकम्पका कारण कम्तीमा 164 जनाको मृत्यु भएको छ। भूकम्पमा परि 1000 भन्दा बढ़ी घाइते भएका र ठूलो संख्यामा भवन लगायतका संरचनामा क्षति पुगेको छ। हिजो साँझ राजधानी काराकासको पश्चिमी क्षेत्रमा गएको 7.2 र 7.5 म्याग्नेच्युडको भूकम्प भेनेजुएलामा सन् 1900 सबैभन्दा शक्तिशाली भूकम्प भएको भूगर्भ सर्वेक्षण अधिकारीहरूले जनाएका छन्। फ्रान्स, स्पेन, चीन, भारत, ब्राजिल र अमेरिकाले तत्काल सहयोग र उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण राजधानी काराकासको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढ़ी प्रभावित भएको बताउनुभयो। इरानले हर्मुज जलमार्गबाट पूर्व अनुमति बिना कुनै पनि समुद्री आवागमन विरूद्ध कड़ा चेतावनी दिएको छ। इरानी रेभोल्युसनरी गार्डसले आज आधिकारिक मार्ग बाहेक हुने आवजावतलाई अस्वीकार्य र जोखिमपूर्ण भन्दै त्यस्ता जहाजहरूमाथि कार्यवाही गरिने जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
समस्या समाधानका लागि पहल गर्ने सरकारी आश्वासनपछि बन्द रहेका झापा र इलामका चिया उद्योग बिहिबारदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले बिहिबार एक विज्ञप्ति जारी गरी सरकारबाट चिया क्षेत्रका समस्या समाधान गर्ने आश्वासन प्राप्त भएकोले उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो। चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न कार्यदल गठन गर्ने सरकारको निर्णयलाई संघले सकारात्मक रूपमा लिएको र चिया क्षेत्र खुल्ला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले असार 1 गतेदेखि उद्योग बन्द गरेका थिए भने सरकारले समस्या समाधानका लागि असार 8 गते कार्यदल गठन गरेको थियो। बिहिबारदेखि झापाका 30 सिटिसी चिया उद्योग पुनः सञ्चालनमा आएको र अन्य जिल्लाका चिया उद्योग पनि क्रमशः खुल्ने नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग भेट गरी व्यवसायीका समस्या समाधान हुने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले मुलुकले 7% आर्थिक वृद्धि हासिल गर्न 20% भन्दा बढी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। चेम्बरले विगत 5 वर्षदेखि अर्थतन्त्र सुस्त रहेको र निजी क्षेत्रको मनोबल कमजोर भएकोले मौद्रिक नीतिमा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकता दिन माग गरेको छ। यस्तै एकल अंकको ब्याज दरलाई स्थायी नीति बनाउन, बैंक दरलाई 5% झार्न र स्प्रेड दरलाई 3.5% सीमित गर्न आग्रह गरेको चेम्बरका अध्यक्ष अग्रवालले बताउनुभयो। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 महिनामा करिब 2 खर्ब 21 अर्ब रूपियाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षमा 2 खर्ब 49 अर्ब 19 करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो 11 महिनाको अवधिमा लक्ष्यको 98% राजस्व संकलन भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले बताउनुभयो। वीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्षको पहिलो 11 महिनामा 2 खर्ब 3 अर्ब 81 करोड राजस्व संकलन गरेकोमा चालू आर्थिक वर्षमा करिब 9% बढी राजस्व संकलन गरेको हो। चालू आर्थिक वर्षको 11 महिनामा वीरगंज नाका हुँदै 8 खर्ब 90 अर्ब 7 करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ भने 79 अर्ब 66 करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 8.5 अङ्कले घटेर 2651.52 अङ्कमा कायम भएको छ। बिहिबार 338 कम्पनीका 64,80,000 कित्ता शेयरहरू 2 अर्ब 83 करोड रूपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
विश्वकप फुटबलमा आज राति समूह ई का दुई खेल हुँदैछन्। नेपाली समयअनुसार राति पाउने दुई बजे कुराकाओ र आइभरी कोस्ट बीचको खेल फिलाडेल्फिया स्टेडियममा हुनेछ भने इक्वेडर र जर्मनी बीचको खेल न्यू जर्सी स्टेडियममा हुनेछ। यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै फिफा विश्वकप 2026 नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको छ। मेक्सिको मोन्टेरे स्टेडियममा आज भएको समूह ए अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई 1-0 पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको हो। जीतसँगै दक्षिण अफ्रिका समूह एमा 4 अंक सहित उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। यसै समूहमा रहेको मेक्सिको समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। आज भएको अर्को खेलमा मेक्सिकोले चेकियालाई 3-0 हराएको थियो। दक्षिण कोरिया 3 अंक सहित तेस्रो र चेकिया 1 अंक सहित पुछारमा रहेको छ। यस्तै ब्राजिलले स्कटल्याण्ड र मोरक्कोले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल 2026 नकआउट चरणमा प्रवेश गरेका छन्। समूह सी अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराउँदै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। 3 खेलमा ब्राजिलको 7 अंक छ। एटलान्टा स्टेडियममा आज भएको खेलमा मोरक्कोले हाइटीलाई 4-2 पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। यससँगै समूह सीबाट स्कटल्याण्ड र हाइटी विश्वकपबाट बाहिरिएका छन्। विश्वभर फिफा विश्वकप 2026 रौनक चलिरहँदा नेपाली फुटबल भने निलम्बनमा परेको छ। विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामा सरकारको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। फिफाले बुधबार जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख गरिएको छ। निलम्बनसँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ। नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक 1 अर्ब भन्दा बढ़ी रकम अनुदान सहयोग पाउँदै आएको थियो। फिफाको अनुसार निलम्बनमा परेसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबल तथा युथ फुटबल खेल्न नपाउनुका साथै पदाधिकारीको विदेश भ्रमण समेत रोक्का हुनेछ। एन्फामा अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको 4 वर्ष कार्यकाल यही असार 5 गते सकिएको थियो। तर नेम्वाङ पक्षले यसअघि 5 महिना अघि नै अर्ली इलेक्सन गर्ने निर्णय गरेपछि नेपाली फुटबल विवादको घेरामा परेको थियो। यहीबीच फिफाले एन्फालाई अनिश्चितकालीन निलम्बन गरेको हो। राखेप र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत एन्फामा आर्थिक अनियमितता भएको भन्दै छानबिन गरिरहेको थियो। जनकपुर धाममा जारी रहेको निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत भोलि सेमी फाइनल खेल हुने भएको छ। मध्य प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय मध्य खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जनकपुर धामको निर्माणाधीन राम जानकी बहुदेशीय अन्तर्राष्ट्रिय रंगशालामा भोलि बिहानका लागि 2 सेमी फाइनल खेल हुने भएको हो। बिहान 9 बजे नेपाल एपीएफ क्लब तथा लुम्बिनी प्रदेशका बीचमा पहिलो सेमी फाइनल खेल हुने तालिका रहेको छ। यसैगरी त्यस लगत्तै कोशी तथा बागमतीका बीचमा 2 खेल हुनेछ। दुवै खेलमा विजयी हुने टीमका बीचमा शनिबार फाइनल खेल हुने भएको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको हिमाली पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस वर्षा, 16.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.9 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम 38.7 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 6 पदाधिकारीको निर्वाचनका लागि आज राति 9:15 बजेदेखि मतदान हुने। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण, चिया उद्योग आजदेखि पुनः सञ्चालन गर्ने नेपाल चिया उत्पादक संघको निर्णय, भेनेजुएलामा गएका 2 ठूला शक्तिशाली भूकम्पमा कम्तीमा 164 जनाको मृत्यु, भवन लगायत धेरै संरचनामा क्षति र फिफा विश्वकपमा आज राति 9:45 बजे समूह ई का दुई खेल हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।